यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। रसुवाको लेन्दे खोलामा आएको बाढ़ी पहिरोमा परि 9 जनाको मृत्यु, 19 जना बेपत्ता, 57 जनाको उद्धार, बेपत्ताको खोजी कार्य जारी। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदद्वारा रसुवागढ़ी बाढ़ीमा बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघ बीच 3 बुधे सहमति, आजदेखि सेवा सञ्चालन हुने। प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता साझेदार प्रमुख 2 दलका शीर्ष नेताहरू बीच छलफल। र इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 जनाको मृत्यु।
नेपाल टेलिकमको सहुलियत दरका प्याकेजहरू खरिद गर्न *14## डायल गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
अब समाचार विस्तारमा। नेपाल चीन सीमानाका भएर बग्ने रसुवाको लेन्दे खोलामा आएको बाढ़ी पहिरोमा परि 9 जनाको मृत्यु भएको छ भने 19 जना बेपत्ता भएका छन्। 57 जनाको उद्धार गरिएको छ, जसमध्ये 5 महिला र 52 जना पुरूष रहेका छन्। उद्धार गरिएका मध्ये 52 जना नेपाली, 1 जना चिनिया नागरिक र 4 जना भारतीय नागरिक रहेका छन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार उक्त बाढ़ीमा इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत 2 जना प्रहरी, 5 जना चिनिया नागरिक र 11 जना सर्वसाधारणको खोजी कार्य जारी छ। सम्पर्कविहीन व्यक्तिको खोजीका लागि नेपाली सेनाको धादिङ स्थित 6 नम्बर वाहिनीबाट गल्छे हुँदै विभिन्न 17 स्थानमा 294 जना तथा रसुवास्थित श्रीनाथगढ़बाट थप फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद अधिकारीका अनुसार बाढ़ीका कारण 23 वटा मालवाहक कन्टेनर, 6 मालवाहक ट्रक र 35 वटा नयाँ विद्युतीय सवारी साधन गरी 64 वटा बगेका छन्। बाढ़ीका कारण ड्याम साइट बगाउँदा 111 मेगावाट क्षमताको रसुवागढ़ी जलविद्युत केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सीमानाको लेन्दे खोला र भोटेकोशी नदीमा आएको बाढ़ीका कारण भएको धनजनको क्षतिको स्थलगत अवलोकन गर्नुभएको छ। प्रधानमन्त्री ओलीका साथमा उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल हुनुहुन्थ्यो। यसै गरी नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्याल, नेपालका लागि चिनिया राजदूत चेन सोङ, नेपाली सेनाका प्रधान सेनापति अशोक राज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा पनि बाढ़ी प्रभावित क्षेत्रमा जानुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले तिब्बतको सीमावर्ती क्षेत्रमा भएको अधिक वर्षाका कारण रसुवाको लेन्दे खोलासँगै भोटेकोशी तथा त्रिशुली नदीमा आएको बाढ़ीबाट प्रभावितलाई उद्धार गर्न सरकार युद्ध स्तरमा लागेको बताउनु भएको छ। प्रधानमन्त्री ओलीले हिजो सामाजिक सञ्जाल मार्फत उद्धारमा सरकारका तर्फबाट गरिने प्रयासमा कुनै कमी नहोस् भनेर निर्देशन दिएको समेत जानकारी गराउनुभयो। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढ़ीले क्षति पुर्याएको स्थानमा उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। सभापति देउवाले हिजो सामाजिक सञ्जाल मार्फत रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहतमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको हो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावितको उद्धार तथा राहत प्रभाव कार्य बनाउन अनुरोध गर्नुभएको छ। हिजो सामाजिक सञ्जाल मार्फत उहाँले नेपाल चीन जोड्ने मितेरी पुल लगायत धेरै महत्वपूर्ण संरचनामा गम्भीर क्षति पुगेको उल्लेख गर्दै बाढ़ीले भएको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। अध्यक्ष दाहालले पार्टीका सबै तहका नेता कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रियतापूर्वक सहभागी हुन निर्देशन पनि दिनुभएको छ। उपसभामुख इन्दिरा राणा मगरले बाढ़ी र पहिरोमा परेका व्यक्तिको उद्धार र राहत सामग्री वितरणका लागि सबै संयन्त्रलाई तत्काल र प्रभावकारी रूपमा परिचालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ। नेपाल र चीनको सीमानामा पर्ने रसुवाको टिमुरे लगायत क्षेत्रमा भुटेको सी नदीमा आएको भीषण बाढ़ीले ठूलो जनधनको क्षति पुर्याएकामा हिजो सामाजिक सञ्जाल मार्फत दुःख व्यक्त गर्दै उहाँले उद्धार र राहतमा लाग्न सरकारसँग आग्रह गर्नुभएको हो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदको बैठकले रसुवाको गोसाईकुण्ड गाउँपालिका दुई रसुवागढ़ी बाढ़ीमा बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ। प्रधानमन्त्री एवं परिषदका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा हिजो बालुवाटारमा बसेको बैठकले बाढ़ीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनाका मृतकप्रति श्रद्धांजलि र परिवारजनमा समवेदना व्यक्त गरेको छ। बैठकले नेपाल चीन जोड्ने नाका रसुवागढ़ी स्थित भोटेकोशी नदीको मितेरी पुल बगाई आवागमन बन्द भएकाले पुल र चीनतर्फको बाटो पुनः निर्माण गरी केरूङ नाका शुरू गर्न परराष्ट्र मन्त्रालय मार्फत मित्र राष्ट्र चीनसँग समन्वय गर्ने निर्णय गरेको छ। सड़क पूर्वाधार सञ्चालनको व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ भने चीन संघका वैकल्पिक नाकाहरूको सञ्चालनका लागि पनि आवश्यक तयारी गर्ने निर्णय भएको छ। यस्तै क्षतिग्रस्त भन्सार अध्यागमन जलविद्युत आयोजनाका पूर्वाधारको शीघ्र मर्मत गरी सञ्चालनको व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालयलाई निर्देशन दिएको छ भने व्यावसायिकका कन्टेनर सवारी साधन र अन्य सामग्रीको क्षतिको बीमा लगायतका अन्य प्रक्रियामा सहजीकरणको व्यवस्था मिलाउन अर्थ मन्त्रालयलाई निर्देशन दिइएको छ। हिजो बिहान तिब्बत क्षेत्र मुहान भई रसुवागढ़ी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीको बहाव बढ्दा केही व्यक्ति बेपत्ता हुनुका साथै त्यस क्षेत्रमा पर्ने महत्वपूर्ण भौतिक संरचनामा समेत क्षति पुगेको छ। जल तथा मौसम विज्ञान विभागले आगामी दिनमा वर्षा र चट्याङ पर्ने सम्भावना कायमै रहेकाले बाढ़ी पहिरोको जोखिमबाट बस्न थप सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ। संवाददाता बालिका मादेनको रिपोर्ट।
आगामी तीन दिनको मौसम पूर्वानुमान सूचना जारी गर्दै जल तथा मौसम विज्ञान विभागले कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागको प्रारम्भिक अनुसन्धान अनुसार हाल रसुवा नुवाकोट र धादिङ जिल्लाका केही क्षेत्रहरूमा बाढ़ी पहिरोको अलर्ट जारी गरिएको र हालको बाढ़ीबारे थप अनुसन्धान हुन बाँकी रहेको बताउनुहुन्छ मौसमविद डेभिड ढकाल।
येलो अलर्ट जारी गरेको छ यो क्षेत्रहरूमा, विशेष गरी रसुवा नुवाकोट र धादिङ क्षेत्रहरूमा आजको बाढ़ी छ, जुन चाहिँ मौसम विभागको प्रारम्भिक अध्ययन अनुसार चाहिँ यो चाहिँ वर्षा कारण नभइकन चाहिँ हिमताल फुटेको वा अरू कुनै कारणले चाहिँ भएको भनेर एउटा किसिमको प्रारम्भिक रिपोर्ट पनि आएको छ।
मंगलबार बिहान 3 बजेतिर रसुवागढ़ी नाका हुँदै नेपाल प्रवेश गर्ने भोटेकोशी नदीको बहाव बढ्दा भोटेकोशी स्थित मितेरी पुल पूर्ण रूपमा क्षति हुँदा नेपाल चीन सड़क सम्पर्क टुटेको छ। यस्तै स्याप्रुवेशी रसुवागढ़ी सड़क खण्ड अवरोध हुनुका साथै नदी आसपास क्षेत्रका संरचनाहरूमा क्षति पुगेको, रसुवागढ़ी जलविद्युत आयोजनाको ड्याम र त्यस क्षेत्रमा रहेका अन्य आयोजनामा समेत क्षति पुगी विद्युत उत्पादन बन्द भएको छ। बाढ़ीमा परि बेपत्ता भएका नेपाल प्रहरीका 3, रसुवागढ़ी भन्सारका 9 जना कामदार र 6 जना चिनिया नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीले जानकारी दिनुभयो।
च्याप्रोदेखि रसुवागढ़ी जुन सड़क मार्ग छ, यसमा चाहिँ सड़क अवरुद्ध भएको छ बाढ़ीले गर्दा। रसुवागढ़ी जलविद्युत आयोजनाको ड्याममा क्षति भएको छ भने अन्य जलविद्युत आयोजनामा पनि अलिकति पानी पस्ने, त्यस्तो उत्पादनमा समस्या भयो, बन्द भएको अवस्था छ अहिले। अनि रसुवा भन्सारकालीको यार्डमा रहेका केही गाडीहरू बगाएको अवस्था छ भने मानवीय क्षतिमा अब अहिलेसम्म 18 जना व्यक्ति चाहिँ सम्पर्क बिम भएको अवस्था छ, जुन भोटेकोसी बक्स तल आएर त्रिशुली हुन्छ, त्रिशुलीको उत्तरगया गाउँपालिकाको नदी किनारमा एउटा चाहिँ पुरुषको खुट्टा चाहिँ भेटेला परेको अवस्था छ भने थप विवरण आउन पाइन्छ।
हाल बाढी प्रभावित क्षेत्रमा जिल्लाका सबै संयन्त्र, सुरक्षा निकाय र अन्य सरकारवालाहरू राहत उद्धार कार्यमा केन्द्रित भएको, नदी किनार क्षेत्रका स्थानीयहरू सुरक्षित स्थानान्तरणको व्यवस्थापन र थप हुन सक्ने विपद तथा जोखिममा पूर्व तयारी तथा पूर्व सूचना प्रवाहको कार्य भइरहेको पनि सहायक प्रमुख जिल्लाधिकारी अधिकारीले बताउनुभयो। यस्तै बाढ़ीको उच्च जोखिम रहेको सिन्धुपाल्चोकमा पनि नदी तथा किनार क्षेत्रका बासिन्दाहरूको लागि सावधानी अपनाउन पूर्व सूचना जारी गरिरहनुका साथै विपद पूर्व तयारी, प्रभावित व्यक्तिहरूको राहतका कार्यहरूका लागि जिल्ला स्थित सबै सरकारवालालाई अलर्ट गराइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो।
नेलाममा भएको फरेन अफिसरको यहाँ एकजना कर्मचारीसँग पनि भयो कुरा, त्यस्तो छैन, पानी पर्या त छ तर त्यस्तो राति यस्तो छैन भन्ने कुरा आएको छ। पूर्व तयारी त अलरेडी छ, हामी सूचना जारी गर्ने अलर्ट गराउने नै हो, अहिले त पालिकाहरूले पनि भेला हामीसँग पनि अब सुरक्षा निकायहरू समेत तयारी अवस्थामै राखेको छ।
जल तथा मौसम विज्ञान विभागले सम्भावित वर्षाको कारण भूक्षय, बाढ़ी पहिरो, ग्रेगान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी र खोलाहरूमा पानीको सतह बढ़न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सड़क तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ। बालिका मादेन, सार्वजनिक सेवा प्रसारण, रेडियो नेपाल, काठमाडौँ।
उपल्लो मुस्ताङमा हिजो साँझ लेदो सहितको बाढ़ीले छवटा पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। नेपाल चीन उत्तरी सीमावर्ती गाउँ लोमाङथाङ गाउँपालिका चार छोसेर स्थित चुमजुङ खोलामा करिब तीन घण्टा बाढ़ी आएको थियो। बाढ़ीले लोमाङथाङ चार स्थित चुमजुङ खोलामा एक पुल र लोमाङथाङ दुई सामजुङ स्थित निर्माणाधीन अर्को एक गरी दुईवटा पक्की मोटरेबल पुलमा क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मोस्ताङले सूचना सम्प्रेषण गरेको छ। यसै गरी बाढ़ीले त्यस क्षेत्रमा रहेको फलामे पुल र तीनवटा काठे पुल बाढ़ीले बगाएर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय मोस्ताङले उल्लेख गरेको छ। उपल्लो मोस्ताङको बाढ़ीका कारण जोखिममा रहेको खोलाको बीचमा सञ्चालनमा रहेको एक होटल र लोमाङथाङ चार स्थित अन्दाजी 400 मिटर दूरीमा रहेको नाम्डो गाउँका दुईवटा घरका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिनुभयो। त्यहाँ घटिएका सुरक्षाकर्मीहरूले स्थानीयलाई हुन सक्ने खतराको बारेमा सूचित गराएका छन्। पाल्पाको तिनाउ गाउँपालिका तीन सिद्धबाबा मन्दिर नजिकै पहिरोले मोटरसाइकल च्याप्दा चालकको मृत्यु भएको छ। मोटरसाइकलमा पछाडि सवार एकजना घाइते भएका छन्। हिजो बेलुका वर्षासँगै खसेको पहिरोमा परि रामपुर नगरपालिका वडा नम्बर 5 का 36 वर्षीय जनक भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच सहमति जुटेको छ। आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुधे सहमति भएसँगै संघले आह्वान गरेका सबै आन्दोलनका कार्यक्रमहरू स्थगन भएको हो। उपभोक्ता अदालतले चिकित्सकीय अभ्यास सम्बन्धी मुद्दामा गरेको कार्यवाहीको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै संघको नेतृत्वमा चिकित्सक तथा स्वास्थ्य कर्मीले अस्तिदेखि आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेर सेवा नै ठप्प गरेका थिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा संघका प्रतिनिधि सहित स्वास्थ्य मन्त्री प्रदीप पौडेल, कानून न्याय तथा संसदीय मामला मन्त्री अजय कुमार चौरसिया र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी बीच हिजो वार्ता भएको हो। प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच हिजो छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, गृहमन्त्री रमेश लेखक, नेकपा एमाले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु प्रसाद रिमाल सहभागी हुनुहुन्थ्यो। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतले सर्वोच्च अदालतका लागि नवनियुक्त तीन न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सर्वोच्च अदालतमा हिजो आयोजित समारोहमा प्रधान न्यायाधीश राउतले नवनियुक्त न्यायाधीशहरू मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्ति सिंह थापालाई शपथ ग्रहण गराउनु भएको हो। न्याय परिषदको सिफारिशमा संसदीय सुनवाई समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार उहाँहरूलाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गर्नुभएको थियो। शपथ ग्रहण पश्चात हिजैदेखि तीन न्यायाधीशले कार्यभार सम्हाल्नु भएको छ। यसैबीच प्रधान न्यायाधीश राउतले नवनियुक्त न्याय परिषद सदस्य महेश कुमार नेपाललाई पद तथा गोपनीयताको शपथ गराउनुभयो। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर 16 कपिलेश्वर बजार टोल स्थित भैया पोखरीमा डुबेर दिदी बहिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय 4 वर्षीय आरोही कुमारी राउत र 3 वर्षीय मैथिली कुमारी राउत रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले सरकारले सञ्चालन गरेको श्रम संसार पोर्टलले रोजगारदाता र रोजगार लिनेहरू बीचमा मध्यस्थताको काम गरेको बताउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले राख्नु भएको मौखिक प्रश्नको जवाफ दिनुहुँदै मन्त्री भण्डारीले मुलुकमा उपलब्ध भएका रोजगारीका अवसरहरू पहिचान गरी बेरोजगार युवाहरूलाई रोजगारीमा जोड्न यो पोर्टलले ऐतिहासिक काम गरेको बताउनुभयो। सरकारले वैदेशिक रोजगारी बाट फर्केकाहरूले विभिन्न संस्थाका माध्यमबाट गरेका कामको सम्मान गरेको मन्त्री भण्डारीले बैठकलाई जानकारी गराउनुभयो। त्यसै गरी बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चीन सरकारको सहयोगमा रसुवागढ़ीमा निर्माणाधीन सुक्खा बन्दरगाहमा आएको बाढ़ीले बनाएको क्षतिको मूल्याङ्कन गरी सरकारले पुनर्निर्माण कार्य अघि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट रक्षा मन्त्री मानवीर राईले संवैधानिक परिषद सम्बन्धी विधेयकमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भनी प्रस्तुत गर्नुभएको प्रस्तावमाथि सामान्य छलफल भएको छ। प्रतिनिधि सभाको अर्को बैठक आज दिउँसो 1 बजेपछि बस्नेछ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले सरकारी र सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको बताउनु भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा उठेका प्रश्नको जवाफ दिनुहुँदै शिक्षा मन्त्री पन्तले निजी क्षेत्रका विद्यालयलाई सरकारीकरण गर्न नसकिने र विद्यार्थीहरूलाई सरकारी विद्यालयमा मात्रै पढ्नुपर्ने बाध्यकारी व्यवस्था गर्न नसक्ने अवस्थामा सरकारी विद्यालयको गुणस्तर निजी सरह र अझ त्योभन्दा राम्रो बनाउनेतर्फ केन्द्रित हुनुपर्ने बताउनुभयो। शिक्षा मन्त्री पन्तले बोर्डिङमा उपलब्ध हुने जत्तिकै वा अझ त्योभन्दा राम्रो शिक्षा सामुदायिक विद्यालयमा उपलब्ध गराउनका लागि सरकारले आवश्यक सबै साधन स्रोत प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। यस्तै राष्ट्रिय सभाको हिजोको बैठकमा त्रिभुवन विश्वविद्यालय ऐन 2049 अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदन 2081 समेत छलफल भएको छ। बैठकमा सभाका अध्यक्ष नारायण प्रसाद दाहालले हिजोको बैठक मार्फत त्रिभुवन विश्वविद्यालय ऐन 2049 अन्तर्गत बनेका प्रत्यायोजित विधायनको कार्यान्वयनको अवस्था सम्बन्धी अध्ययन प्रतिवेदनले दिएका सुझाव तत्काल प्राथमिकताका आधारमा कार्यान्वयन गर्न निर्देशन दिनुभयो। त्यस्तै बैठकमा मनसूनजन्य विपद जोखिम न्यूनीकरणको पूर्व तयारी राहत तथा उद्धारका काममा जिम्मेवार भएर लाग्न सरकारलाई राष्ट्रिय सभाले निर्देशन दिएको छ। यसअघि बैठकमा सांसदहरूले रसुवामा बाढ़ी पहिरोमा परि हराइरहेका व्यक्तिको खोज कार्यलाई तीव्रता दिन तथा उद्धार र राहतका लागि राज्यका सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। राष्ट्रिय सभाको अर्को बैठक यही असार 27 गते शुक्रबार अपरान्ह 12:15 बस्नेछ। पछिल्लो 3 महिनादेखि आइरन र फोलिक एसिड चक्कीको अभाव झेलिरहेका बर्दिया जिल्लाका प्रजनन उमेरका महिला र किशोरीहरूमा समस्या देखिएकाले जापान सरकार मार्फत बाँकेको एक गैर सरकारी संस्थाले 10 लाख चक्की उपलब्ध गराएपछि हाललाई देखिएको संकट समाधान भएको छ। आइरन र फोलिक एसिड चक्कीको अभावमा बर्दियाका करिब 18,000 भन्दा बढ़ी गर्भवती र 12,000 भन्दा बढ़ी किशोरी प्रभावित हुँदै आएका छन्। बाँकेबाट सम्वाददाता सरला सुवेदीको रिपोर्ट।
आइरन चक्की अभाव हुँदा बर्दिया जिल्लामा 18,000 भन्दा बढी गर्भवती र 12,000 भन्दा बढी किशोरीहरू आइरन चक्कीको प्रयोगबाट वञ्चित भएका छन्। महिला र किशोरीहरूको सुरक्षालाई ध्यान दिँदै इन्डुडेक बाँकेले 10 लाख आइरन चक्की स्वास्थ्य कार्यालय बर्दियालाई हस्तान्तरण गरेपछि भने सहजता भएको इन्डुडेक बाँकेका अध्यक्ष धर्मलाल रोकाईले बताउनुभयो।
जनस्वास्थ्य कार्यालय बर्दियाले आइरन चक्की नभएको विवरण हामीलाई उपलब्ध गराएको कारण हामीले खास गरेर स्वास्थ्य सबलीकरण परियोजना अन्तर्गत परराष्ट्र मन्त्रालय जापानसँग हामीले अनुरोध गर्यौं र जापान सरकारले अनुदान स्वरूप 10 लाख महिला र किशोरीलाई पर्याप्त हुने गरी अनुदान प्राप्त भए अनुसार हामीले जनस्वास्थ्य कार्यालय बर्दियालाई 10 लाख चक्की आइरन चक्की हामीले हस्तान्तरण गरेका छौं।
स्वास्थ्य कार्यालय बर्दियाले गरेको सर्वेक्षण अनुसार 70% भन्दा बढ़ी किशोरीहरूमा रक्त अल्पता अर्थात एनिमियाको समस्या देखिएको छ। बर्दियाको 8 स्थानीय तहमा आइरन चक्कीको अभाव नहुने गरी काम शुरू गरिएको आड्रा नेपालकी शिवानी भट्टराई बताउनुहुन्छ।
हामीले खबर पायौं बैशाखमा बाँकेर बर्दियामा चाहिँ आइरन फोलिक एसिड ट्याबलेटको एकदमै कमी छ। त्यसलाई एड्रेस गर्नको लागि चाहिँ जब 8 पालिकाले र स्वास्थ्य कार्यालय बर्दियाले चाहिँ हामीसित केही हुन्छ कि भनेर हेल्प माग्नुभयो। त्यसलाई एड्रेस गर्नको लागि हामीले आधा नेपाल आधा जापान र परराष्ट्र मन्त्रालय जापान सरकारसित चाहिँ सहयोग माग्दाखेरि उहाँले एकदमै पोजिटिभली यो कुरालाई लिएर अलिकति रकम चाहिँ हामीलाई एकदमै तुरन्तै 5 दिनको अन्तरालमै अप्रुभ गरिदिएर चाहिँ हामीले अहिले 10,00,000 आइरन फोलिक एसिड ट्याबलेट चाहिँ किन्न सक्षम भयो र जुन चाहिँ अबको 1 हप्ताभित्र सबै 8 पालिकामा जान्छ।
सरकारी तहबाट औषधि खरिद प्रक्रिया ढिलो र झन्झटिलो हुँदा नियमित आपूर्ति प्रभावकारी बन्न सकेको छैन। यसले सेवाग्राहीहरूमा निराशा थपिएको छ। स्थानीय सरकारहरूले समयमै ध्यान नदे यस्ता अभाव फेरि दोहोरिन सक्ने विज्ञहरूको चेतावनी रहेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 मृत्यु भएको छ। मृत्यु हुनेमा राहत कुरिरहेका 8 सर्वसाधारण पनि रहेका छन्। घटनामा 262 भन्दा बढ़ी मानिस घाइते भएका छन्। इजरायल गाजा युद्ध विरामका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू बीच व्हाइट हाउसमा वार्ता भए पनि इजरायलले गाजा क्षेत्रमा बमबारी जारी नै राखेको छ। इजरायल गाजा द्वन्द्वका क्रममा हालसम्म करिब 60,000 प्यालेस्टिनी ज्यान गुमाइसकेका छन्। यसैबीच संयुक्त राष्ट्रसंघले इन्धन अभावका कारण गाजामा मानवीय स्थिति भयावह रहेको जनाएको छ। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्षको 11 महिनामा विप्रेषण अप्रवाह रेमिट्यान्स मार्फत करिब 15,33,00,000,000 रूपियाँ नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा भन्दा विप्रेषण अप्रवाह 17.2% बढ़ेको हो। यससँगै ज्येष्ठ मसान्तसम्म नेपालमा विदेशी विनिमय संचिति 25,69,00,000,000,000 रूपियाँ नागेको छ। 2081 असार मसान्तसम्म 20,41,00,000,000,000 बराबर कुल विदेशी मुद्रा संचिति रहेको थियो। गएको 11 महिनामा यो संचिति करिब 26% बढ़ेर 25,69,00,000,000,000 पुगेको हो। यो संचिति करिब 15 महिनाको वस्तु तथा सेवा आयात धन्न पर्याप्त हुन्छ। चीनले हासिल गरेको तीव्र आर्थिक विकासको अनुभवबाट समग्र विश्वसहित विशेष गरी विकासोन्मुख राष्ट्रहरू लाभान्वित हुन सक्नुपर्नेमा मंगलबार चीनमा सम्पन्न सम्मेलनमा जोड़ दिइएको छ। चीनको तियानजिनमा सम्पन्न विकासोन्मुख देशहरूका लागि आर्थिक तथा व्यापार क्षेत्र निर्माण र व्यवस्थापन सम्बन्धी 3 सातासम्म सञ्चालन भएको सम्मेलनमा नेपाल सहित इण्डोनेसिया, इथियोपिया, जमैका, मोजाम्बिक, जाम्बिया, गुयाना र घानाबाट सहभागिता रहेको थियो। सम्मेलनको समापनका अवसरमा तियानजिन कमर्स कमिशनका निर्देशक ली लिपङले चीन विकासोन्मुख राष्ट्रहरूलाई लाभ पुर्याउन सहयोगीका रूपमा काम गर्ने बताउनुभयो। सहभागीहरूलाई तियानजिन, बेजिङ र सियानजिन शहरको भ्रमण गराई त्यहाँ रहेका विभिन्न कम्पनीहरूका बारेमा जानकारी गराइएको थियो। वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै उद्यम गरी आत्मनिर्भर बन्न सफल भएकालाई इलामको सूर्योदय नगरपालिकाले सम्मान गरेको छ। स्थानीय स्तरमै रोजगारी सिर्जना गरी उत्पादन र व्यवसाय मार्फत आर्थिक रूपले समृद्ध बन्ने प्रयासलाई प्रोत्साहन गर्न नगरपालिकाले विभिन्न 10 सफल उद्यमीलाई 10,000 नगद सहित सम्मान गरेको नगरपालिकाको श्रम तथा रोजगार प्रवर्धन शाखाका प्रमुख विष्णु रिजालले बताउनुभयो। साउदी अरबमा काम गरी फर्किनुभएकी सपना सुवेदीले आफूले बाख्रा, कुखुरा पालन र चिया खेती गर्दै आएको र सफल महिला उद्यमीका रूपमा सम्मान पाउँदा खुशी लागेको बताउनुभयो। यस्तै सूर्योदय 8 राजेन्द्र तुम्लिङले दूध, माछा र खुर्सानी उत्पादन तथा बिक्रीबाट प्रशस्त आमदनी गरिरहेको सुनाउँदै नेपालमा केही छैन, केही हुँदैन भन्नु गलत भाष्य भएको बताउनुभयो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
नेपालले आगामी महिना अस्ट्रेलियामा आयोजना हुने टप एन्ड टी20 सिरिज आयोजक टोलीसँग खेल्दै शुरू गर्ने भएको छ। अस्ट्रेलियाको उत्तरी क्रिकेट संघ एनटीले मंगलबार सिरिजको खेल तालिका जारी गरेको हो। खेल तालिका अनुसार नेपालको पहिलो खेल साउन 30 नर्दर्न टेरिटोरी स्ट्राइकसँग रहेको छ। दोस्रो खेलमा नेपालले साउन 31 बंगलादेश ए टीमसँग खेल्नेछ। तेस्रो खेलमा मेलबर्न स्टारको एकाडेमी टीमसँग 2 भदौमा खेल्नेछ। चौथो खेलमा होबर्ट हेरिकिन्सको एकाडेमी टोलीसँग भदौ 3 खेल्नेछ। पाँचौं खेल भदौ 4 मेलबर्न रेनेगेड्सको एकाडेमी टोलीसँग खेल्नेछ। छैठौं खेलमा भदौ 6 पाकिस्तान ए टोलीसँग खेल्नेछ। नेपालले सोमो चरणमा छ खेल खेल्नेछ। लीग चरणको शीर्ष चारमा रहने टोलीका बीचमा सेमी फाइनल खेल हुनेछ। दुई सेमी फाइनलको विजेता टोलीका बीचमा फाइनल भिडन्त हुनेछ। सेमी फाइनल र फाइनलका खेल भदौ 8 हुनेछ। एन्टीको आयोजनामा हुने सिरिजमा 11 टोलीको सहभागिता रहनेछ। मछिन्द्र फुटबल क्लबले एन्फा यु 16 लीगमा लगातार दोस्रो जित हात पारेको छ। सातो बाटो स्थित एन्फा मैदानमा मंगलबार सम्पन्न खेलमा मछिन्द्रले प्लानिङ बोइज युनाइटेडलाई 7-0 गोलले पराजित गरेको हो। जितसँगै मछिन्द्रले दुई खेलमा 6 अङ्क जोडेको छ। प्लानिङको भने यो पहिलो हार हो। मछिन्द्रलाई जित दिलाउन करण धामी र सुमन बम ठकुरले समान 2 गोल गरे। विकास थापा, राहुल कुमार इन्जन र आरभीम सिंहको नाममा 1 गोल रह्यो। अर्को खेलमा जावलाखेल युथ क्लबले विभागीय टोली त्रिभुवन आर्मी क्लब विरूद्ध 3-2 गोलको रोमाञ्चक जित निकालेको छ। पहिलो जितसँगै जावलाखेलले दुई खेलमा 3 अङ्क जोडेको छ। पराजय बिहोरीको आर्मीको पनि समान खेलबाट 3 अङ्क नै छ। पहिलो खेलमा आर्मीले हिमालयन शेर्पालाई पराजित गर्दै जावलाखेलले संकटासँग हार बिहोरेको थियो। सातदोपाटो स्थित एन्फा मुख्यालय मैदानमा जावलाखेललाई जित दिलाउन विशाल साईले 2 तथा प्रिन्स भुजेलले गोल गरे। आर्मीका लागि नीरज अधिकारी र रोहित वाइवाले गोल फर्काए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षाको पनि सम्भावना छ। देशका उच्च पहाड़ी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.4 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 21.8 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27 29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:15 भयो भने सूर्यास्त भरे साँझ 7:03 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। रसुवाको लेन्दे खोलामा आएको बाढ़ी पहिरोमा परि 9 मृत्यु, 19 बेपत्ता, 57 उद्धार, बेपत्ताको खोजी कार्य जारी। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषदद्वारा रसुवागढ़ी बाढ़ीमा बेपत्ता भएकाको खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन। सरकार र आन्दोलनरत नेपाल चिकित्सक संघबीच 3 सहमति, आजदेखि अस्पतालका सबै सेवा सञ्चालन हुने। प्रधानमन्त्री केपी शर्मा ओली सहित सत्ता साझेदार प्रमुख दुई दलका शीर्ष नेताहरूबीच छलफल र इजरायली गाजा क्षेत्रमा गरेको पछिल्लो आक्रमणमा परि कम्तीमा 49 मृत्यु। रेडियो नेपालबाट बिहान 7 समाचार सकियो। अर्को समाचार बुलेटिन 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।